नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार शारदा शर्माको उपन्यास ताप प्रस्तुत गरिरहेका छौं। यो उपन्यास सुजाता नामक पात्रको वरपर घुम्दछ। काठमाडौँको सम्भ्रान्त परिवारमा जन्मिएकी सुजाता कसरी अमेरिकाको अध्ययन आईएनजीओको जागिर हुँदै अन्ततः भिक्षुणी बन्न पुगी, उसको जीवनमा घटेका विभिन्न घटना र त्यसले पैदा गरेका प्रभावहरूको फेरिस्त यो उपन्यासको अन्तर्य हो। गएका केही अङ्कदेखि हामीले सुजाताकी आमा चन्द्रिकाको प्रसङ्ग सुनाइरहेका छौं। प्रभाकरसँगको डिभोर्सपछि चन्द्रिकाको एकल जीवन कसरी अघि बढिरहेको छ, चन्द्रिका र सुजाता आमा छोरी बीचको अनबन कसरी उत्कर्षमा गयो आदि प्रसङ्गमा उपन्यास घुमिरहेको छ। आज पनि हामी आमा छोरीकै विषयमा केन्द्रित हुनेछौँ। चन्द्रिकाले आत्मपरक शैलीमा कथा सुनाइरहेकी छे। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तापको नवौं अङ्क। कार्यक्रमको सुपरिवेक्षण र तालिमका लागि म एक हप्ताका लागि भुटान गएकी थिएँ। कार्यक्रम क्षेत्र थियो थिम्पू र पारो। उसो त त्यो ठाउँ बडो मनपर्ने ठाउँ हो मेरो प्राकृतिक सुन्दरताका हिसाबले, तर यसपल्ट त्यहाँ बसुन्जेल पनि मन शान्त भएन। फर्कँदा 2 घन्टा डिले भयो फ्लाइट। पारोमा बेसरी पानी परिरहेथ्यो। बादलले छोपेका पहाडहरूको ककेरोबाट जहाज आकाशतर्फ सोझे माथि माथि हान्निँदै गर्दा मेरो सातो गएको थियो। ड्रुक एयरले काठमाडौँको जमिन टेकेपछि लाग्यो बाँचियो आज फेरि, नबाँचेको भए यी दुनियाँभरका तनावबाट पनि मुक्त होइन्थ्यो होला। एयरपोर्टबाट यतिखेर म घर फर्किरहेछु। थिम्पूबाट पारो आउँदा बाटोमा किनेको कुरिलो र आरूको झोला चम्पाले मेरो हातबाट लिई र भने, सुजाता दिदी आज पनि अफिस गइभएको छैन, सन्चो छैन मर्जी भएको थियो। म आफ्नो कोठामै नगई सुजाताको कोठामा गएर खाटमा बसेँ। ऊ थाकेकी देखिन्थे। एकछिनसम्म मलाई हेरिरहेपछि सुजाताले भने, ममा जीवनमा पुनरुक्ति सिवाय कहीँ कतै केही नयाँपन बाँकी छैन। जताततै अँध्यारो देख्छु, सम्भावना पनि केही देख्दिन। जीवनमा मेरो खोज के हो, मेरो उपस्थितिको अर्थ के हो, यही पट्यार लाग्दो निरन्तरको द्वन्द्वमा च्यापिरहनलाई बाँच्नुपर्ने हो। कुनै उत्तर पनि पाउँदिन। अनुभव गर्दैछु अब सास फेरिरहनुको कुनै प्रयोजन पनि छैन। उसको कुरा सुनेर मलाई डर लाग्यो। मनमा कसैले चिमोटे जस्तै भयो। यो ढिट केटीमा यत्रो निराशा कसरी आएछ मैले बुझिरहेकी थिइनँ। मैले भने, सुजाता जीवनलाई त सामना गर्नुपर्छ, माया गर्नुपर्छ, यसरी गति छोड्नुहुन्छ? सुजातालाई मेरो कुरा काट्नै पर्छ। उसले बिचैमा भने, म यहीँ बसी बसी यहीँदेखि ट्रान्सफर्म हुन चाहन्छु। म यो जीवनदेखि मुक्ति चाहन्छु। म प्रयोग गर्दैछु आफूलाई। यसमा हजुरलाई के को आपत्ति? मलाई खुट्टा लाग्ने बनाइदिई बक्छु। सकियो हजुरको काम, अब मलाई कुनै दखल नदिई बक्छुस्। म स्वतन्त्र मान्छे हुँ। मान्छे स्वतन्त्र छैन सुजाता, हामी स्वतन्त्रताको भ्रममा मात्रै छौँ। मैले स्वतन्त्रता घोषणा गरेर हिँडेपछि कुनै क्षण मलाई लागेन कि म स्वतन्त्र छु। म हर बखत बन्धनमा रहेँ सुजाता। स्वीकार गरेका र अस्वीकार गरेका सम्बन्धको जालमा निरन्तर जेलिरहेको पाएँ आफूलाई। यसै कारणले नै जिजीविषा निर्मित भयो र म आज जीवित छु। निर्बन्ध स्वतन्त्रताको अनुभूति भनेको त मृत्यु मात्रै हो छोरी। ठिकै छ नि त मुमा, यदि त्यस्तै हो भने त्यो सत्य पनि म आफै अनुभव गर्न चाहन्छु। मलाई नछेकी बक्सियोस्। म के भन्थेँ र उसलाई, बस चुपचाप माथि उक्लिएँ। अफिसबाट फर्किँदा थाहा पाएँ आज पनि सुजाता अफिस गइन छ। चम्पा भन्थे दिनभरि पर्दा लगाएर राज भयो दिदी कोठामा, खाना कोठामा मगाइबक्सियो, हामीलाई बोलाए मात्र आउनु मर्जी भएको थियो। उसले राम्रो रेस्पोन्स नगरे पनि म बेलुका उसको ओछ्यानमा गएर घुस्रिएँ। ओछ्यानमै बसेर ल्यापटप चलाइरहेकी रहेछ। उसको मन भने कम्प्युटरमा थिएन। अकस्मात चट्याङ खसे गरी उसले मलाई भने, मेरो सिरिजसँग ब्रेक भयो। म छक्क परेँ। उसलाई गहिरो गरी हेरेँ। गाजल नलाएका आँखा, सुन्निएको जस्तो अनुहार, केही महिना यता सुरु भएको एलर्जीको समस्या झन् बल्झिएछ। मसँग राम्ररी बोलेकी पनि छैन, खाना पनि राम्ररी खान्न, केही दिनदेखि सिरिस पनि घरमा आएको थिएन। कारण मैले बल्ल बुझेँ। मलाई नहेरिकनै फेरि उसले भने, यसपल्ट मेरो ठुलो दशा छ रे मुमा, तान्त्रिकले मलाई भनेको। ऊ आफ्नो चिना बोकेर एकजना तान्त्रिक कहाँ यसअघि पनि गइरहन्थे। उसको कुनै कुन साथीले चिनाइदिएको तान्त्रिक अरे। यति विधि आधुनिक केटीको तान्त्रिक प्रतिको विश्वास देख्दा मलाई अचम्म लागिरहेथ्यो। दुःखले मान्छेको अन्धविश्वासलाई झन् बढाउने रहेछ क्यारे। मुखमा टाउको यसरी थिचे जस्तो भइरहेछ मलाई भित्रैदेखि, अनि डर पनि लागिरहेछ। तिन दिन जति भयो निन्द्रा पनि लागेको छैन। ठुलो एक्सिडेन्ट हुनसक्छ या ठुलै रोग लाग्न सक्छ भनेको छ, र ग्रह उतारिदिन्छु पनि भनेको छ। म शनिबार जाँदैछु फेरि उसका। ताहचलतिरको एउटा धनी पुस्तक व्यवसायीको छोरो शिरीष एक वर्ष यता सुजाताको साथी बनेको थियो। दुवै ट्रेड सेन्टरमा साल्सा नाच्न जान्थे। शिरीष नयाँ नयाँ गाडी लिएर आउँथ्यो। कुनै पनि बेला आएर बिना सङ्कोच सुजाताको कोठामा बस्थ्यो। सुजातालाई मैले केही भन्ने हुँदैनथ्यो, मेरो लाइफमा दखल नदिनु भन्थे। तयार भएर शिरीषसँग साथी निस्किन्थे साँझमा, दुवै गाडीमा जान्थे। शिरीषले राति अबेला ल्याएर छोडिदिन्थ्यो। मेरो मन चिरिन खोज्थ्यो, तर कुनै प्रश्न गर्न सक्दिन थिए। सुजाता नआएसम्म सुत्न पनि सक्दिन थिए।
सुजाता, यो अमेरिका होइन छोरी, सानो ठाउँ ठुलो हल्ला हुन्छ। मान्छे चाहिने नचाहिने अनुमान गर्छन्। टोल छिमेकले के भन्लान् भनेर पनि सोच्नु पर्दैन। यस्ता कुरामा केटी मान्छेले नै धेरै मूल्य चुकाउनु पर्ने हुन्छ। सुजाता, कमसे कम आफूलाई हानि हुने काम त नगर छोरी।
खप्पी नसक्नु भएपछि मैले एक दिन मुख खोलेकी थिएँ। आफ्नी छोरीमाथि कहिले विश्वास भयो हजुरलाई? मुमा, ऊ मलाई चिड्याउन झन् नयाँ नयाँ केटाहरूसँग रात बिरात निस्कन्थे। मुमा, हजुर को कोसँग हिँडी बक्सियो, के गरी बक्सियो भनेर मैले हजुरलाई कहिले सोधेँ? भन्छुस् त, सोधेँ मैले कहिले? ऊ मलाई यसरी तिखो न तिखो जवाफ दिन्थे। उसको व्यवहार बडो अस्वाभाविक हुँदै गएको थियो। म मरेतुल्य हुन्थेँ, टाउको फुट्ला जस्तो हुन्थ्यो, पाल्पिटेसनको पुरानो बिमारी पनि बल्झिएको थियो। हे ईश्वर, यो कुन जुनीको बापको सजाय दिँदैछौ? मलाई जीवन असह्य भइसकेको थियो। सुजाता, अनि कसरी भयो त ब्रेक तिमीहरूको? मेरो प्रश्नमा सुजाता एकछिन टोलाइरहे। थाहा छैन मामा, उसैले एक दिन भन्यो अब यो सम्बन्ध अगाडि जान सक्दैन। मैले त जो कोला भन्ठानेकी थिएँ मेलबाट पनि लेखेर पठायो। त्यसपछि उसले आँसु पुछे। एकचोटि मेरो फेसबुक पनि ह्याक गरेको थियो उसले। ट्रस्ट इस्यु हो कि जस्तो लाग्छ म, उसले मलाई ट्रस्ट गरेन सायद। मैले झट्ट प्रभाकरलाई सम्झिएँ। नेपाल फर्केपछि ऊ पनि निकै सङ्कालु भएको थियो मेरा प्रति। मेरो वकिल विवेक सिंहलाई ऊ देखि सहँदैन थियो। लोग्ने मान्छेको स्वभावै यस्तो हुने हो कि कुन्नी? त्यस रात म सुजातासँगै सुतेँ। उसले नाइ पनि भनेन। मलाई प्रष्ट अनुभव भइरहेको थियो ऊ निधाएकी छैन। भित्रैदेखि थरथर काँपिरहेकी थिए। निकै बेरसम्म सुमसुमाइरहे। अर्कातिर फर्के पनि उसले सुक्क सुक्क गरेको सुनिरहेथे। मतलब मलाई मान्छेमाथि नै विश्वास लाग्न छाडेको छ। म सम्बन्ध कसरी बनाउने हो मैले थाहै पाइन। सब थोक मिलाएर गर्छु भन्ठान्छु, के मिल्दैन मिल्दैन। पहिलोपल्ट उसको सम्बन्ध आलोकसँग थियो। ऊ यहाँ घरमा पनि आइरहन्थ्यो। राम्रो केटो थियो। आलोकले बिहे गर्दा अफिसको कामले म काबुलमा थिएँ। म सुनेर चकित भएको थिएँ। यो के भयो, तिमीलाई ठिक त छ भनेर मैले सुजातालाई मेसेज पनि पठाएकी थिएँ। चम्पाले फोन गरेर मलाई जानकारी दिएकी थिए। सुजाताले मलाई तुरन्त सपाट मेसेज पठाएकी थिए, मलाई केही फरक परेको छैन मुमा भनेर। दिनभरि त काममै व्यस्त थिएँ। त्यो हठी केटीको त्यस मेसेजभित्रको पीडा अनुभव गरेर म त्यस रातभर छटपटाइरहेँ। आफू बढी महत्वाकांक्षी र अव्यवहारिक भएका कारण आलोकले छोडेको भन्ने लागेको रहेछ क्यारे उसलाई। एकपल्ट उसले मलाई भनेकी थिए, बिहेनै गर्ने कुरा त राम्ररी सोच्नुपर्छ मुमा, तर आलोक मलाई मन चाहिँ पर्छ। काठमाडौँ फर्केपछि सुजाताको अवस्था देखेर मेरो मन चिरिएको थियो। त्यो चञ्चली केटी 10 वर्ष बुढी देखेकी थिए। पढाइरहेको त्यति राम्रो युनिभर्सिटी पनि उसले छोडी छ। 2 महिना त घरबाट बाहिर निस्किन। यस्तो गरेर पनि कहीँ जीवन चल्छ सुजाता? मैले हैरान भएर सोधेकी थिएँ, ऊ झन् हठी भएर निस्केकी थिए।
उमा यहाँनिर बेस्करी दुखिरहेछ, उसको बोलीले मेरो स्मृतिको लहर खलबलियो।
कता भनेर मैले सोद्धा उसले देब्रेपट्टिको पातो देखाए। मैले हट वाटर ब्याग मगाएर सेकिदिए। तान्त्रिकका कुराले ऊ डराइरहेकी रहेछ। बिहानी पख बल्ल निधाई, भ्युजेपछि भन्थे, मुमा संसारभरका दुर्भाग्य किन मेरै भागमा परेका छन् यतिखेर।
सुजाता आफूले भने जस्तो हुँदा मसँग सामान्य व्यवहार नै गर्थे, तर अलिकति पनि उसको कुरा यताउति भयो भने आगो सल्काउँथे, कहिले यत्तिकै सन्किन्थे र मसँग झगडा गर्थे। उसको झगडा गर्ने विषय प्राय उसको बाबु नै हुन्थ्यो। म के गर्न सक्थेँ र समयलाई उल्टो घुमाउन सक्दिनथे। म बडो हैरान हुन्थेँ, घरिघरि सोच्थेँ, एकल आमाले हुर्काएका छोरीहरू यस्तै हुन्छन् कि।
त्यो दुर्भाग्यपूर्ण रात बितेर गयो। सुजाता आइन, उसको मोबाइल अफ नै थियो। म हताश थिएँ, उसलाई सम्पर्क गर्ने कुनै सूत्र पनि मसँग थिएन। कोठामा गएर उसका डायरीहरू पल्टाएर त्यहाँ उपलब्ध भए जति नम्बरहरूमा फोन गरेँ। 12 बजे रातिसम्म सुजाता क्लब प्लाटिनममा थिए। भर्खर पहाडबाट आएको जस्तो केटो उसँग थियो। अरे, यो सूचना उसको बारेमा मैले पाएको अन्तिम सूचना थियो, उसैका साथीहरूले दिएको। मैले खोज्न पुग्न सक्ने ठाउँ जतिमा सुजातालाई खोजेँ। काठमाडौँमा भए जति बार र डिस्कोथेकहरू, पुलिस अस्पतालका सब गृहहरूसम्म पनि पुगेँ। यसै बखत मैले आफ्ना माइतीका मान्छेहरूसँग सम्पर्क गर्न खोज्दा तिनले मलाई गरेको व्यवहारले म घाइते भएकी हुँ। सबभन्दा नजिकको भनेर काकातिरका दाजु कहाँ गुहार माग्न पुगेकी थिएँ। उहाँ सैनिक हेडक्वार्टरमा जर्नल होइबक्सिन्थ्यो। दाजुले सुरुमा राम्रै आश्वासन दिइबक्सेको थियो, पछि भने त्यति ध्यान दिए जस्तो लागेन। पछिल्लो पल्ट जाँदा भाउजूको कुराले मेरो मन चेरिएको थियो। उहाँले भन्नुभएको थियो,
खै खै महारानी, हजुरको दाजु चिफ साहब हुने लाइनमा हुइबक्सन्छ यतिखेर। अब सानो न्यू पाए पनि शत्रुहरूले खेदो गर्छन्। माओवादीमाथि इन्टरपोलको रेड कर्नर नोटिस छ। होइन भान्जी, महारानीलाई किन माओवादीको पछि लाग्नु परेको? के मर्जी भएको भाउजू हजुरले? सुजाता कहाँ माओवादी हो?
मेरो प्रश्नमा भाउजू केही बोलिबक्सेन। बरु दाजुले भनिबक्स्यो कि रिपोर्ट त्यस्तै छ। मेरो पैताला मुन्तिरको जमिन भाषिए जस्तो भयो। सुजाता दरबारिया कायदा कानुनलाई त चरम घृणा गर्थे नै, तर माओवादी नै बनेकी थिए भन्ने मलाई विश्वास थिएन। पछि मैले बुझेँ, सुजाता बेपत्ता भएको कुराले दाजुको पदोन्नतिमा बाधा पर्न सक्छ। भाउजूलाई भान्जी माओवादीमा लागेको भ्रम परेको रहेछ, सायद दाजुलाई पनि थियो। यही अभियोगमा ऊ पक्राउ परेकी भए वा मारिएकी भए दाजुलाई त्यसको छिट्टा पर्न सक्छ भन्ने डर उहाँहरूलाई रहेछ। म निराश भएर फर्केँ है।
सेनाको उपल्लो तहमा भएका अरू नातेदारहरू कहाँ पनि गएकी हुँ। हाम्रा बुबाज्यू प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण काठमाडौँमा भएका परिवारका मान्छेसँग लामो समयदेखि हाम्रो सम्पर्क टुटेको थियो। उनीहरू हामीलाई बागीलाई झैँ हेर्थे। यतिखेर प्रजातन्त्र आइसकेको बेला तिनै दाजुभाइको ढोका ढकढक्याउनु पर्दा म मरेतुल्य भएकी थिएँ। बुबाज्यूको नाम लिएर म केही नेताहरू कहाँ पनि पुगेँ। कतिपय मार्ने ठिक्क परेका माओवादीलाई समेत तिनका प्रभावशाली आफन्तले नेताको विशेष आदेश जारी गराएर छोड्न लगाएका सूचना मसँग प्रशस्त थिए। राणा भए पनि हामी मुलुकमा प्रजातन्त्र ल्याउन सघाउने परिवारका मान्छे नै हौ। यी सब कुरा सुनाएपछि प्रधानमन्त्रीले भनेका थिए,
हेर्नुहोस्, चिन्ता नगर्नुहोस् तपाईँ, सकेको म गर्छु। तर अब यतिखेर आर्मी पुरै दरबारबाट सञ्चालित छ, तपाईँलाई त थाहा छ, थोर बहुत हामीले भनेको पनि मान्दैन, स्थिति यस्तो छ।
सम्भवत मैले उनीहरूमाथि दबाव पैदा हुने स्थिति बनाउन सकिनँ क्यारे। सुजाताको केही पत्तो लागेन। अनुभव गरे संसार बडो कृतज्ञ छ, शक्तिको पुजारी न हो संसार। म एक किसिमले निर्जीव बनिसकेको थिएँ। घरबाट निस्कन बन्द भएको थियो। फोन उठाउन, मान्छे भेट्न सबै छाडिदिएकी थिएँ। मैले जागिर पनि छोडिदिएँ। लाग्यो के का निम्ति गरौँ यो अब। यसरी जीवनलाई कुनै अर्थ दिन सकिरहेकी थिएन। लागिरहेथ्यो साससम्म झेनथेन चलिरहेछ, अब केही बाँकी छैन, पुरै शून्य भएकी छु। करिब दुई महिनापछि एक दिन कसैले गेटमा एउटा खाम छोडेर गएको रहेछ। खाम बाहिर मेरो नाम थियो टाइप गरेको, भित्र एउटा चिट पनि थियो, त्यो पनि टाइप गरिएको थियो, जसमा लेखिएको थियो, सुजाता सेनाको भैरवगढमा बन्दी छ, उसलाई भयंकर यातना दिइएको छ, सक्नुहुन्छ भने छुटाउने प्रयत्न गर्नुहोस्। चिटमा कसैको नाम थिएन। पढेर मेरो मुटु फुट्न खोज्यो, तर के गर्न सक्थे र, तुरन्तै भैरवगढको नौकामा गए। त्यस दिन रात परिसकेको थियो। मेरो छोरी छ यहाँ, सुजाता राज्यलक्ष्मी राणा देवकोटा, म उसकी आमा हुँ चन्द्रिका, उसलाई भेट्न आएकी। ढोकाको सेन्ट्रीले छेड्ने गरी मलाई हेर्यो।
त्यस्तो नाम गरेको यहाँ कोही केटी छैन, हेर्नुहोस्।
मलाई थाहा छ, ऊ यहीँ छ, म उसलाई नभेटिकन जान्। निराशाले ग्रस्त भएर म त्यो साँझ छेवैको फुटपाथको पेटीमा निकै बेर थचक्क बसिराखेँ। मुटुको चाल निकै बढिरहेको थियो। गणको बन्द गेटमा आँखा बारम्बार ठोक्किँदा मन चहराउने गरी दुख्थ्यो। रातको बेला भएकोले मान्छेले मेरो विदीर्ण अनुहार र आँखाबाट धारा लागेको आँसुको मेसो पाएनन् कि। कमसेकम यो त तपाईँको हाकिमलाई लगेर दिनुहोस्। मेरी छोरी निर्दोष छ, उसलाई छोडिपाऊ भनेर मैले लेखेको निवेदन गेटको सेन्ट्रीले बडो मुस्किलले समातेको थियो। यही बेहोराको निवेदन मैले भयभरका राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूमा पनि हालेकी थिएँ। थाहा छैन त्यतिखेर कहाँबाट ऊर्जा आएको थियो, कहाँ मात्रै पुगिन म, घरमा पत्रकार सम्मेलन नै गरेको थिएँ। अब मेरो नयाँ दैनिकी बनेको थियो। दिनदिनै बिहानै भैरवगढको ब्यारेकको गेटको सेन्ट्रीसँग मेरो निवेदनको जवाफ आयो कि भनेर सोध्नु र ढोका बाहिर गाडी साइड लगाएर दिनभरि त्यहीँ बसिरहनु। लाग्थ्यो यहाँ बस्दा म सुजाताको नजिकै हुन्छु। एक दिन साँझ म घर फर्किरहेकी थिएँ। घर छिर्ने छेडोमा एउटा युवकले गाडी रोक्ने सङ्केत गर्यो। सुजाताजीलाई भैरवगणले छोडिसकेका छ, अब कहाँ लग्यो भन्ने चाहिँ थाहा छैन। हेर्नुहोस्, तपाईँको दुःख देख्न नसकेर यो खबर दिन आएको, म त्यहीँको सिपाही हुँ। मेरो कसैले देखेको छ कि भने झैँ गरी उसले चारैतिर हेर्यो र मेरो जवाफ नपर्खिकन नजिकै रोकेको मोटरसाइकल चढेर हुर्रिहाल्यो। जाँदा जाँदै उसले भन्यो कि कृपया मेरो बारेमा कसैले नफन्दिनु होला। केही दिन अन्तर्राष्ट्रिय रेडक्रसबाट पनि बेलुका फोन आयो, तपाईँकी छोरी सुजाता भैरवगढमा हुनुहुन्न, अन्त कहीँ पत्ता लाग्यो भने हामी खबर गर्नेछौँ। मैले भगवान्सँग प्रार्थना गरेँ, शरणागत छु प्रभु, मेरी नादान छोरी जहाँ भए पनि त्यसको रक्षा गर्नुहोला, त्यो अल्लारी केटीमाथि बज्रने सबै प्रहार बरु मैमाथि परुन्। मन भत्केको थियो, आँखाका डिलले आँसु थाम्न सकेनन्। चम्पा दौडिँदै म कहाँ आई र भने कि महारानी मुमा हजुरलाई भेट्न कोही मान्छे आएको छ। ऊ निकै खुसी देखिन्थे। मेरो अनुहारको कठोरता देखेपछि चाहिँ ऊ अलिकति हच्के। म कसैलाई भेट्दिनथे भन्ने उसलाई राम्ररी थाहा थियो। त्यसैले उसले थपे, सिमलाबाट आएको रे, बुबाजीले चिठी पनि पठाइबक्सा छ रे। सिमलाको नाम सुनेपछि मन केही शीतल भयो। मैले बैठकमा ल्याएर राख्न अराएँ, ऊ खुसी भएर गई। म बैठकमा पुग्दा ऊ सोफाबाट बिस्तारै उठ्यो। कालो कालो रोगनको अग्लो छरितो ज्यानको हँसिलो मान्छे रहेछ, 50 वर्ष जति हुनुपर्छ सायद उमेर। उसका हाँसी रहने झैँ देखिने आँखाले मलाई आकर्षित गरेका हुन्। उसका आँखामा भने एकपल्ट आश्चर्य जस्तो देखा पर्यो। हाँसो टक्क थामिए झैँ भयो, छक्क परेर हेरिराख्यो निकै बेर। चन्द्रिका होइन त? मैले स्वीकारमा टाउको हल्लाएँ। म यमन छेत्री, चिठी पनि छ बुबाजीको। उसले मतर्फ एउटा खाम बढायो। तपाईँले सायद मलाई बिर्सिसक्नुभयो होला। उसको अनुहार हँसिलो भएको थियो। मैले उसलाई एक टकले हेरिराखेँ। कहिले सम्झेको भए पो बिर्सनु। हामी सोफामा बस्यौँ।
घर त हाम्रो पनि सिमला नै हो, तपाईँहरूको दरबार छ नि त्यहाँभन्दा अलिक तलतिर, त्यो लक्कड बजारको पछिल्लोतिर, त्यो भिरालो छ नि भिरालो। ओ हो, त्यहाँ।
उसले मेरा प्रश्नवाचक आँखाको जवाफ दियो।
मैले स्कुल पनि सिमलामै पढेको, त्यहाँ चाहिँ तपाईँले देखाएको थिएँ। तपाईँ सम्झिनुहुन्छ, तपाईँ हरेक शनिबार हनुमान मन्दिरमा आउनुहुन्थ्यो र म तपाईँलाई हेर्न भनेर पर्खेर बस्थेँ। पर्दा लगाएको सेतो एम्बेसडर कार मन्दिरको फेदीमा रोकिन्थ्यो। साथीहरू भन्थे, उह शङ्कर राजाकी छोरी, मान्छे झुम्मिन्थे तपाईँलाई हेर्न, तपाईँ साह्रै राम्री हुनुहुन्थ्यो। तपाईँका लुगा जुत्ता, तपाईँ हिँड्ने तरिका, तपाईँ हाँसेको बोलेको म अझै सम्झिराखेको छु। परिकथा कि परिजस्ती लाग्नुहुन्थ्यो तपाईँ, छुन भेट्न चाहिँ नसकिने। तपाईँको अघि पछाडि थुप्रै मान्छेहरू हुन्थे नि।
उसले यी सबै कुरा सामान्य किसिमले भनिरहेथ्यो। म मुग्ध भएर उसको अनुहार हेरिरहेथेँ। कस्तो दृष्ट मान्छे, कसरी भन्न सकेको मेरो अगाडि नै यी सबै कुरा।
एकपल्ट बाँदरले तपाईँको चस्मा खोसेर लगाएको बिर्सनु भयो? कति बाँदर हुन्थे नि सिमलामा है, हुन त अहिले पनि छन्, त्यति नै छन्।
ऊ एक्लै हाँस्यो, मानो ऊ त्यही चस्मा लगाएको बाँदर देखिरहेछ। यता मेरो मनभित्र पनि कतै उज्यालो पसे जस्तो भयो। स्मृतिमा तिनै केटाकेटी दिनमा पुगेछु क्यारे। बनबनै लामो ठाडो उकालो सिँढी चढेर जानुपर्ने जाकु पहाडको टुप्पाको हनुमान मन्दिर, त्यो बदमास बाँदर मन्दिर उक्लने गेटको पिल्लर माथि मेरो चस्मा लगाएर बसिरहेथ्यो। त्यसलाई देख्दा हाँसो पनि उठेको थियो र डराएकी पनि थिए। बडो हिंस्रक हुन्थे त्यहाँका बाँदर। मैले सम्झे सम्झे भने,
मैले सम्झे त्यो बाँदरले लगाएको चस्मा एउटा ठिटोले मलाई फर्काइदिएको थियो। उसले बाँदरलाई के गरे थाहा छ? उसले बाँदरलाई खानेकुरा देखाएर बोलायो, बाँदर ओर्लेर उसको हातबाट खानेकुरा लियो र चस्मा दियो। कस्तो अचम्मको बाँदर थियो त्यो।
ल सम्झिनु भएको रहेछ त सबै कुरा।
र त्यो बाँदरबाट चस्मा लिएर जसले तपाईँले दियो नि, ओ त्यो केटो चाहिँ मै हुँ।
यमन बिस्तारै हाँस्यो। उसलाई हेर्दै गर्दा लागिरहेथ्यो म सपना देखिरहेछु। मैले उसका बारेमा सोधेँ। दिल्ली युनिभर्सिटीबाट राजनीति शास्त्रमा पिएचडी गरेपछि यतिखेर उसले काठमाडौँकै एउटा निजी युनिभर्सिटीमा पढाउँदो रहेछ।
अनि को छ त सिमलामा तपाईँको अहिले? अब आमा बस्नुहुन्थ्यो, बिरामी भएपछि उहाँलाई पनि हामीले यहीँ लिएर आयौँ। घर कुर्ने मान्छेहरू छन् अलिअलि र समय फुर्सद मिल्यो भने कहिलेकाहीँ हामी पनि जाने गर्छौँ।
यमन गइसकेपछि निकै बेरसम्म मेरो मन पुरानो सम्झनाले झङ्कृत भइरहेथ्यो। करिब 10 वर्ष भएछ सिमला नगएको। मुमाको देहान्त भएपछि म सिमला गएकी छैन। हुन त केटाकेटीमा त्यहाँ निष्फिक्री घुम्ने अवसर मैले कहिले पनि पाइनँ, तर त्यो ठाउँ मेरो जीवनको सबैभन्दा मिठो सम्झना भएको ठाउँ हो। हाम्रो घरको माथिल्लो बुर्जामा उक्लेर मैले हेर्ने गरेको निलो न निलो आकाश, देवदार, ओख, गुराँस र सल्लाका बाक्ला न बाक्ला काला वन, चारैतिर तरेली परेका अग्ला पहाडका श्रृङ्खला, तिनैका कापबाट उदाउने र अस्ताउने सूर्य मेरो मनमा सिमलाका सबभन्दा जीवन्त सम्झना हुन्। ब्रिटिस इन्डियाले समर क्यापिटल भनेर घोषणा गरेको सिमलालाई पहाडकी रानी भन्थे त्यतिखेर पनि। बेपत्ता अग्ला पहाडका गहिरा गल्छीबाट बगिरहेको सतलज नदी, गनी नसक्नु पुलेसा र सुरुङभित्र पस्दै निस्कँदै कालकासम्म जाने आउने चिप्लेकेरा जस्ता खेलौना रेल, तिखा न तिखा छाना भएका गिर्जाघरहरू, ब्रिटिसले बनाएका पुराना बडा बडा दरबार भएको त्यो मनोरम पहाडको काख यतिखेर पनि सबैभन्दा आकर्षणको केन्द्र छ। समतल इलाकाको प्रचण्ड तापबाट बस्न गर्मीमा त्यतिखेर पनि मैदानी क्षेत्रमा बस्ने प्रशस्त भारतीय सिमला आउने गर्थे। बजारको सबैभन्दा माथि पूर्व दक्षिण फैलिएको विशाल रिज रोड मेरा केटाकेटी कल्पना खेल्ने बेहङ्गम फाँट थियो। केटाकेटीमा त्यो मलाई यति धेरै फराकिलो लाग्थ्यो यतिखेर सम्झना छक्कै पर्छु। साँझ बिहान मान्छे त्यहाँ घुम्न निस्कन्थे, विशेष अवसरहरूमा जमघट हुन्थ्यो, मेला लाग्थे, नयाँ वर्षमा हुने रमझम झन विशेष हुन्थ्यो। यस्ता विशेष अवसरहरूमा भने हामीलाई घुम्ने मौका मिल्दथ्यो। हामी परिवारै घुम्न जान्थ्यौँ। म आफूलाई मन लागे जति सामान किन्दथेँ। दादा र म सिन्का घुसारेको क्रिम बरफ किनेर बाटैमा खान्थ्यौँ, पानीपुरी खान्थ्यौँ। रोडलाई निहालेर उभिरहे झैँ लाग्ने गिर्जाघर र पब्लिक लाइब्रेरीको कलात्मक भनोटले मेरो मनलाई सधैँ अङ्कुशेले झैँ तानिरहन्थ्यो। त्यहाँ उभिरहेको महात्मा गान्धीको शालिक म अचम्म मानेर हेर्थेँ। यस्तो भिखारी जस्तो मान्छेलाई भारतमा सबैले किन यति मान गर्छन् म कहिले बुझ्न सक्दिनथे। रिज रोडबाट पूर्व माल रोड हुँदै ओह्रालोमा बुबासँग लक्कड बजार हिँड्दाको आनन्द मैले कहाँ बिर्सेकी छु र यतातिर सवारी ल्याउन नपाइने भएकोले हिँडेरै आउनु पर्दथ्यो। मुमा मलाई पालकीमा जान मर्जी हुन्थ्यो, तर बुबासँग जाँदा धेरै आपत्ति चाहिँ गरिभक्सन नथ्यो। हामीलाई हेर्न मान्छेहरू झुम्मिन्थे। मलाई माल बजार भन्दा पनि लक्कड बजारका पसलहरू मन पर्थे। काठले बनेका किसिम किसिमका सामान, ससाना बक्सा, सजाउने कुरा, तस्विरहरू, एम्ब्रोइडरी गरेका सुन्दर सलहरू, स्काफ र सलवार कमिजका कपडा र घुँडासम्म आउने न्याना बुटहरू। हामी रिगल बिल्डिङको सिनेमा हलमा पनि बारम्बार जान्थ्यौँ। मुमा र जिजु ममालाई खुब सिनेमा हेर्नु पर्थ्यो। अरू कुरा जति नै कडा गरे पनि गुरुदत्त र मधुबालाको सिनेमा मुमा कहिले छुट्याइ बक्सन्नथ्यो। मधुबाला कि उग्र प्रशंसक भएकैले उहाँले मेरो नामै फेरेर पछि मधुबाला राखिदिएको मर्जी हुन्थ्यो। लक्कड बजारभन्दा पछाडिपट्टि तलतिर सफा सुन्दर भिरालो बस्ती थियो। त्यहाँ रेस्टुरेन्टहरू थिए। मलाई सबभन्दा अत्यास लाग्ने कुरा चाहिँ बाँदरहरू नै थिए। तीसँग म बेपत्तै डराउँथे। राति कहिलेकाहीँ हाम्रै कम्पाउन्डमा पनि चितुवा पस्दथ्यो। कुकुरहरू बेसमारी भुक्थे। नोकर चाकर लामा चिरपटमा मट्टितेल चोपेका कपडा बालेर कराउँदै घुम्दथे। हल्ला खल्लाले हाम्रो निन्द्रा खलबलिन्थ्यो। एकपल्ट बुबाले बन्दुक पड्काएको पनि सम्झन्छु। दादा र म भने बिहानै चारैतिर बाघको गन्ध सुँग्न यता र उता नाक उचाल्दै हिँडेका थियौँ। हिउँ पर्ने ताका सिमला पुरै शेताममै हुन्थ्यो। बाटाघाटा वरपरका पहाड हिमाल जस्तै लाग्थे। हरिया त्रिकोण रुख मुन्तिरको सेतो हिउँ भुइँ, हिउँले छोपिएर झोकेका तिनका शेताममै हाँगा र झन काला देखिएका डाँट अचम्मका लाग्थे। स्केटिङ खेल्न कहिलेकाहीँ आउँथे मान्छे। मुमाले दादालाई हिउँमा खेल्न दिए पनि मलाई कहिले अनुमति बक्सेन। छोरी मान्छे चोटपटक लाग्यो, अङ्ग भङ्ग भयो भने बिहे गर्न गाह्रो हुन्छ भने भक्सन्थ्यो। म सक्दिनथे मुमासँग, रुन्थे पनि। बुबा मतर्फ असमर्थ दृष्टिले हेरी बक्सन्थ्यो र मेरो शिर मुसारी बक्सिन्थ्यो। बुबा बारम्बार दादा र मलाई सिमलाको इतिहास बताई बक्सन्थ्यो। सिमला समेत अल्मोडा, कुमाऊ, गढवाल, देहरादुन, काङ्गडा नेपालमै थिए रे एक समय। गोर्खाली राजाले आक्रमण गरेर जितेका भूमि थिए रे। पछि ब्रिटिस इन्डिया कम्पनीको सहयोगमा स्थानीय रजौटाहरूले नेपालसँग फेरि युद्ध गरेपछि भएको सुगौली सन्धि अनुसार सिमला लगायतका सबै भूभाग फेरि भारतमै पुगेछन्। पहिलो पल्ट नेपाल आउँदा त म छक्कै परेकी थिएँ। लागेको थियो कस्तो ठ्याक्कै सिमला जस्तो। त्यसैले पनि होला सिमला र नेपाल जहाँ बसे पनि मलाई उस्तै लाग्दथ्यो। नेपालका पहाड भन्दा कति फरक छैनन् त्यहाँका पहाड। सिमलाका पुराना पहाडी बासिन्दा पनि नेपालका पश्चिमी पहाडका बासिन्दा जस्तै देखिन्छन्। बोलीचाली, वेशभूषा सबै उस्तै लाग्ने। एक किसिमको नजरबन्दीमै पनि मैले सिमलालाई स्मृतिको सुगन्धले चिन्ने गर्छु। मेरो उत्पत्तिको स्रोत हो त्यहाँको पाँच भौतिकी। आँखा बन्द गरेरै पनि मलाई पहिचान हुन्छ सिमलाको गन्ध र स्पर्श। थाहा छैन यी सुन्दर सम्झनाहरूमा यमन कसरी छुटेछ। यमन गइसकेपछि मलाई ऐना अगाडि उभिएर आफूलाई नियाल्ने रहर भएको थियो। मनमा बलवान जिज्ञासा उठेको थियो। यमनका आँखाले देखे कि त्यतिखेर कि चन्द्रिका कस्ती हुँदी हो। बुट्टे फ्रेमले बाँधिएको इटालियन काँचको आदमकद टुक्रामा आफ्नो प्रतिबिम्ब हेरिरहँदा म चकित थिएँ। आफैलाई चिन्न गाह्रो भयो। ऐनामा देखिए कि त्यो वृद्ध म आफै हुँ के। कालो भन्दा धेरै सेतो कपाल, जीवन नभएका आँखा, मुर्दाको जस्तो अनुहार, खस्केर तलतिर झरेका गालाका पाटाहरू, चाउरीले ढाकेको अनुहार अनि झुक्न खोजेको काँध। छ महिनामै मान्छे यसरी परिवर्तन हुन्छ कसरी पत्याउने। आफ्नो मायाले आफ्नै आँखाबाट तुरुक्क आँसु खास्यो। देखिबक्स्यो त आफ्नो रूप। बिरामी हुँदा समेत मेकअप गरेर राज हुन्थ्यो हजुर। पार्लर नगएको हप्तै हुँदैनथ्यो। हजुरको कपालको एउटा रौँ कसैले सेतो देखेको थिएन आजसम्म। आफूमाथि यसरी अत्याचार नगरी बक्सियोस् हजुर। मेरो त मुटु चिरिन्छ हजुरलाई देख्दा। चम्पा सुक्का सुक्का गर्दै थिए मेरो छेउमा उभिएर। यस केटीलाई हेर्दै गर्दा एउटा चरम दोष भाव पैदा भयो मेरो मनमा। मेरो उपेक्षाको बदलामा उसले सधैँ मलाई प्रेम र आदर दिएकी थिए। सरकारले कमैया मुक्तिको घोषणा गर्दा चम्पाको परिवार बर्दियाको धोबिनपुरमा एउटा जमिनदार कहाँ कमैया बस्थ्यो। त्यही कमैया परिवारकी जेठी छोरी थिए चम्पा। चम्पाकी आमा फगुनी सधैँकी रोगी थिए। साहुकै घरधन्दामा व्यस्त रहनुपर्ने हुँदा चम्पा कहिले स्कुल जान पाइन। साहुलाई बिन्ती बिसाएर चम्पाको बाबु रदुवा थारूले आफ्ना छोराहरू धनीराम र सुनिरामलाई चाहिँ सरकारी स्कुलमा भर्ना गरेको थियो। ती 5 र 6 कक्षामा पढ्थे। हुन त स्कुल पनि जानु मात्र नथियो, धेरैजसो शिक्षक सदरमुकाम गुलरियामा गएर बस्थे। तलब बुझ्न गाउँ आउँदा माओवादीलाई चन्दा बुझाउँथे र फर्कन्थे। माओवादीलाई चन्दा दिएको थाहा पाए सेनाले सताउँथ्यो। कतिखेर कुन पक्ष रिसाउने हो र बिना सिद्धि ज्यान जाने हो भन्ने डर सबैलाई थियो। जाँचमा चोर्न दिएन भनेर फेल भएका विद्यार्थीले माओवादी भनेर शिक्षकलाई बेपत्ता बनाएका घटना पनि थिए। बर्दिया जिल्लामा मात्र त्यतिखेर 14,000 कमैया मुक्त भएका थिए। सबै अलमल्ल थिए। मुक्त त भएका थिए तर ओत लाग्ने ठाउँ कसैको थिएन। कमैया प्रमाणित हुन बाँकी नै रहेका हुँदा चम्पाको परिवारलाई पनि छाप्रो हाल्न जमिन मिलेको थिएन। साहुले दया गरेर गोठमा बस्न सम्मति रहेथे तर त्यो ढिलो चाँडो छोड्नु पर्थ्यो। परिवार पाल्न घर बाहिर पनि आम्दानीको स्रोत खोज्नुपर्ने भएकोले रदुवाका छोराहरू स्कुल छोडेर मजदुरी गर्न थालेका थिए। माओवादीहरू सधैँ गाउँमा आउँथे र सबलाई जुटाएर भाषण गर्थे। उनीहरू भन्थे, हाम्रो जनवादी सत्ता आएपछि तपाईँ भूमिपुत्रहरूलाई आफ्नो राज्यमा आफै शासन गर्ने हक हुनेछ। आफ्नो श्रमको मूल्य पाउनुहुनेछ। सामन्तको हरुवा चरुवा बनेर बस्नुपर्ने छैन। हामी तपाईँहरूको हकको निम्ति ज्यान हत्केलामा राखेर लड्दैछौँ। त्यसैले तपाईँहरूले पनि यो युद्धमा हामीलाई सकेको सहयोग गर्नुहोस्। हो कि जस्तो लागेको थियो रतुवालाई, जिन्दगीभर मरिमेटेर काम गर्दा पनि ऊ रित्तै छ। उसले लाग्यो, कुरा त ठिकै गर्छन् माओवादीहरू। बन्दुक बोकेका 2-3 जना ठिटा बेलुका घरे आए र रदुवालाई भने, रदुवा काका, कि चन्दा दिनुहोस् कि छोराहरू दिनुहोस्। माओवादीले साहुहरूलाई नियमित चन्दा ठेकेका थिए। चन्दा पाए केही गर्दैनथे, तर चन्दा दिनलाई के थियो र रदुवासित कलकलाउँदा छोराहरू त मर्ने भनेर कसरी दियोस्? कस्तो अप्ठ्यारो विकल्प! दबाब झेल्न नसकेर रदुवाले बालक छोराहरूलाई सीमापारी पठाइदियो। तिनले महिनावारी 500-600 बहराइचको होटलमा भाँडा बाज्न थाले। छोराहरू भगाएको थाहा पाएर माओवादीले रदुवालाई अपहरण गरी रामधुलाई गरेछन्। हप्ता दिनपछि घर आउँदा ऊ सातो गाएको बालक छै देखिन्थ्यो। त्यही माथि माओवादीले भनेछन्, पुरानो सत्ताको कुतिया, छोरा बोलाउँछस् कि छोरी लैजाउ? रदुवा थारूको बोली बन्द भएको थियो, निन्द्रा हराम भएको थियो। त्यतिखेरै कमैया मुक्तिका लागि काम गरिरहेको अधिकारवादी संस्थाका साथीहरूसँग सुजाता बर्दिया घुम्न गएकी थिए। ऊ मास्टर्स सकेर अमेरिकाबाट भर्खर नेपाल फर्केकी थिए। काम सुरु गरिसकेकी थिइन। बर्दियामा रदुवा थारूको कथा सुनेपछि उसले 15 वर्षकी चम्पालाई सोझै घर लिएर आई। यो मेरी बहिनी हो, मुमा होइन छोरी हो। अबदेखि यहीँ बस्छे, यसलाई केही काम नलगाई बक्सेला नि फेरि। मेरो मन त्यति खुसी त थिएन, तैपनि म चुप लागेँ। सुजाताले चम्पालाई आफै पढाउन लागे, पछि मास्टर पनि राखिदिए। स्कुल जान नपाएका महिलाहरूका निम्ति एसएलसी दिने विशेष पाठ्यक्रम हुने रहेछ, त्यसैमा भर्ना गरिदिए। चम्पा अहिले अर्को साल एसएलसी दिने तयारीमा छे। त्यतिखेर कि मैली काली हिस्सी परे कि आफ्नो उमेरभन्दा निकै सानी देखिने दुब्ली थारूकी बच्चीले मलाई निकै डराएर हेरेको म सम्झन्छु। जुम्राले टोकेर होला, दुईटी हात टाउकोमा घुसारेर कनाइरहेकी थिए। सुजाताले घरैमा हजाम बोलाएर उसको जटा परेको कपाल छोटो बनाउन लगाएकी थिए। आफैले नङ काटिदिएकी थिए, नुहाउन लगाएकी थिए। चम्पाको शरीरबाट मैल निख्रन हप्ता दिन लागेको थियो। आमा फगुनी मर्दा चम्पा सुजातासँगै गाउँ गई। भाइहरू बहराइचको होटल छोडेर हिँडिसकेको कुरा बताउँदा रदुवा रोएको थियो रे। पछि ऊ आफै पनि बेपत्ता भएछ। कता गयो कसैले थाहा पाएन। चम्पा यसरी हाम्रो परिवारमा आएकी थिए, तर साँच्चै भन्दा चम्पालाई सुजाताले यहाँ ल्याएको मलाई कहिले पनि मन परेन। मैले एक दिन सुजातालाई भने पनि, मेरो घर कुनै अनाथालय होइन। त्यस दिनदेखि सुजाताले चम्पाको झन बढी ख्याल गर्न थाले। मसँग भने उसको दूरी बढेर गएको थियो। चम्पा अर्थात् सुजाताकी छोरी, यतिखेर चाहिँ मेरो मन कता कता चिसो भए झैँ भयो। उसलाई गहिरिएर हेरेँ। यतिखेर ऊ कुनै किसिमले पनि त्यो पुरानी चम्पा जस्तै लाग्दिन। सुन्दर र असल त थिए नै, सभ्य सुसंस्कृत पनि भएकी रहेछ। मैले उसको पिठ्यौँ थोन्थ्यो म्याएँ। ल ल भाइको अरु मेरो कपालमा रङ लगाइदिन्छेस् त चम्पा। नपत्याएर उसले मलाई निकै बेरसम्म हेरी र अनुहार उज्यालो पारी। मलाई लाग्यो उसको अनुहारमा सुजाता हाँसिरहेछ। मैले यमनले छोडेर गएको चिठी पल्टाएँ। बुबाले चिठीमा मर्जी भएको रहेछ, छोरी तिमी सानातिना हुरीले हल्लिने मान्छे त होइनौ, बाबु भएकोले मेरो मन आत्तिएको मात्रै होला। सुजाताको चिन्ता अब भगवानलाई छोडिदेऊ। हुन त तिम्री मुमा नभएको घर शून्य छ। उनी आफ्नै संस्कारले बाँधिए कि परम्परानिष्ठ नारी थिइन्, मनमा पाप नभए कि उनलाई तिम्रो ठुलो चिन्ता थियो। भन्थिन् भगवान कति निर्दयी छन्, हाम्री फूल जस्ती छोरीले यसरी दुःख पाउनु पर्ने हो र। भएर रिस देखाए पनि मन साह्रै कमलो थियो तिम्रो मुमाको। मैले यो चिठी जसको हातमा पठाएँ, यमन भुवन छेत्रीको छोरो हो, मेरै छोरो सरह। भुवन यहीँको कलेजमा पढाउँथ्यो। प्रवासी भए पनि उसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठुलो योगदान गरेको थियो। ऊ र म सिमला आएदेखिकै साथी हौँ, साह्रै नजिकको। हाम्रो परिवारको पृष्ठभूमिले गर्दा उनीहरूसँग तिम्रो चिन्जान हुन सकेन। यमनकी मुमा पलाश हामीसँगै पाल्पाबाट सिमला आएकी हुन्, मेरी बालसकी हुन् र हामी सँगै ठुला भएका हौ। पलाशकी जिजु मुमा अकला देवी गायिका थिइन् रे श्रीथिन वीर शमशेरको दरबारमा। सानैमा दरबार पर्सेकी रुम्जा टारे गुरुङकी छोरी श्रीथिनकी निकै मन परेकी थिइन् रे उनी। उनी अकला देवीकी छोरी मेलवा पलाशकी मुमा हुन् रे। मेलवालाई मान्छे वीर शमशेरकै छोरी पनि भन्छन्, नपत्याउने पनि कसरी। हामी राणाहरूको दरबारमा हेर यस्ता अनर्थ प्रशस्त हुन्थे। मेलवाको बिहे चाहिँ एउटा नेवार काजीसँग गरिदिई बक्सेको थियो वीर शमशेर महाराजले। नाचगान गर्नुपर्ने केटी बिहेपछि लोग्नेको घरमा टिक्न नसकेर फेरि दरबारै फर्किछन्। उनको गर्भमा पलास थिइन् रे त्यतिखेर। उनीहरू पाल्पा दरबारको रेखदेखमा खटिएका थिए। हामीले पाल्पा छोड्दा आफ्नै आमालाई छोडेर पलास मेरो पछि लागेर आई। ऊ भन्थे, सानो राजा म हजुरसँगै जान्छु। मैले नै भुवनसँग पलासको बिहे गराएको थिएँ। तिम्री जिजु मुमालाई भुवन पटक्कै मन पर्दैनथ्यो। भुवनसँग बिहे भएपछि पलासलाई पनि हाम्रो घरमा आउन प्रतिबन्ध भयो। भुवनसँग मैले पछिसम्म साथै काम पनि गरेको हुँ। राणा शासनको खिलाफमा हामी लुकेर काम गर्थ्यौँ, पलास हामीलाई सघाउँथे। दुःखको कुरा के भने, भुवनलाई सिमलाको सरकारसँग मिलेर हाम्रै भाइ भतिजाले मारे। पलासप्रति मलाई ठुलो अपराध बोध हुन्छ यो कुरा सम्झिँदा। हुन त मान्छेले मेरो नाम पलाससँग जोडेर नचाहिने कुरा पनि गरे। यही न्यूमा तिम्री मुमासँग मेरो सधैँ खटपट पनि हुन्थ्यो, तर पलास मेरी बहिनी सरह थिही। यतिखेर बिचरी पक्षघातले थलिएकी छे। साह्रै साह्रै माया लाग्छ त्यसको। यो संसार सपना जस्तो हो छोरी, आफ्नो कर्तव्य इमान्दारीपूर्वक गर्नु, अरू चिन्ता धेरै नलिनु। आवश्यक पर्दा यमनसँग सहयोग माग्दा पनि हुन्छ, उसलाई एक किसिमले भाइ नै ठाने पनि हुन्छ। नेपालमा पराशर कुँवर मन्त्री भएको छ भन्ने पनि सुनेको छु। ऊ तिम्री जिजु मुमाको नजिकैको नातेदार हो, बझाङ हो उनीहरूको पुर्ख्यौली थालो। उसका बाबु तारक बहादुर बारम्बार पाल्पा आइरहन्थे। मुमा भएकै बखत उनी एकपटक खुसुक सिमला पनि आएका थिए। पराशरलाई चाहिँ मैले आजसम्म देखेको छैन। हामी सिमला आएपछि नेपालमा पैदा भएको पुस्ता हाम्रो निम्ति बिरानो छ छोरी। सुजातालाई खोज्न पराशरले के गर्न सक्छ कि, एकपल्ट त्यो प्रयत्न पनि गरी हेर्नु। उसले सकेसम्म राम्रै गर्ला जस्तो लाग्छ। बाँकी त भगवानको मर्जी। तिम्रो बुवा। दस वर्ष अगाडि घरको बाथरुममा लडेर ब्रेन हेमरेज भएपछि मुमालाई सिमलाकै अस्पताल भर्ना गरिएको थियो। म पनि गएकी थिएँ। रिपन अस्पतालमा कोमाको कोमामै महिना दिनपछि उहाँको स्वर्गे भयो। त्यसपछि बुबा सिमलामा एक्लै भइभक्सिन्छ। मलाई दिनदिनै फोन गरे पनि उहाँ काठमाडौँ आइभक्सन्न। किन हो मलाई थाहा छैन। उहाँलाई त्यो ठाउँ छोडेर अन्त कतै जान मन नै लाग्दैन। भनिभक्सन्छ, मेरो यहीँ मर्ने रहर छ, अशक्त भएको अवस्थामा पनि मलाई अन्त कतै नलैजानु तिमीहरूले। बुबाले दादा र मलाई यही मर्जी भएको थियो। उपन्यास तापको नवौं भाग यहीँ सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक शारदा शर्मा। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।